यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। चीनले नेपाललाई कोविड 19 विरूद्धको 5 लाख खोप अनुदान स्वरूप उपलब्ध गराउने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। पत्रकारिता क्षेत्रमा जन्मिएका समस्या समाधान गर्न मन्त्रालय सधैँ तत्पर रहेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको भनाई। भारतसँग जोड़िएको बैतरीको झूला घटनाका 10 महिनापछि आजदेखि संचालनमा। र अफगानिस्तानको नानगाहार प्रान्त सैन्य हवाई आक्रमणमा परि कम्तीमा 18 तालिबान लडाकुको मृत्यु। अब समाचार विस्तारमा। नेपाललाई चीनले कोविड 19 विरूद्धको 5 लाख खोप उपलब्ध अनुदान स्वरूप उपलब्ध गराउने भएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र चीनका विदेश मन्त्री वाङ यी बीच भएको टेलिफोन वार्तामा उहाँका चीनिया समकक्षीले उक्त परिणामको खोप सहयोगको घोषणा गर्नुभएको गैराती परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाको 22 साधारण सभा उद्घाटन समारोहमा आज उहाँले आफ्नै पालामा दीर्घकालीन रूपमा पत्रकारको समस्याको समाधान गर्ने बताउनुभयो। आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढंगबाट पत्रकारलाई छलफलमा बोलाई कार्यक्रम अघि बढ़ाउने पनि उहाँले बताउनुभयो। मन्त्री गुरूङले विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हक अधिकार स्थापित गर्न का लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनी रूपमा नै अन्त्य गरिने बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाउनुभएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ। कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचन पनि गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले सरकार भूमिहीन नागरिकलाई जग्गा धनी पूर्जा दिन आतुर रहेको बताउनु भएको छ। भूमि सम्बन्धी आज राजधानीमा आयोजित अभिमुखीकरण समारोहमा उहाँले भूमिहीन नागरिकका हात हातैमा जग्गा धनी प्रमाण पूर्जा पुर्याउनु पर्छ भन्ने कुरामा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभयो। उहाँले नेपालको संविधानले निर्देशन गरे अनुसार भूमि सम्बन्धी जोड़िएका अधिकार सुनिश्चितताका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइसकिएको जानकारी दिनुभयो। मन्त्री तुम्बा हाम्फेले देखिने गरी काम गर्न सबै समितिका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सरकारले 2076 साल चैतमा उक्त आयोग गठन गरेको थियो। आजको समारोहमा हालै नियुक्त भएका आयोगका जिल्ला समितिका अध्यक्ष तथा सदस्यलाई काम कर्तव्य र अधिकारका विषयमा विज्ञबाट प्रशिक्षण समेत दिइएको थियो। उहाँहरूलाई आजै बालुवाटारमा शपथ ग्रहण गराउने कार्यक्रम छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड़ दिनुभएको छ। रिपोर्टर्स क्लबले आज तनहुँको दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसले मात्रै देश विकास गर्न सक्ने दावी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको चर्चा गर्नुभयो। वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनु पर्नेमा जोड़ दिनुहुँदै कांग्रेसले हैसियत उत्तरदायित्व बुझेर अगाडि बढ़नुपर्छ पनि भन्नुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता लोकतान्त्रिक गणतन्त्रको सवालमा नेपाली कांग्रेस कसैसँग पनि सम्झौता नगर्ने बताउनु भएको छ। नेपाली कांग्रेसका उपसभापति निधिले नेपाल प्रेस युनियन धनुषाले आज जनकपुर धाम आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै यस विषयमा कुनै पक्षबाट खतरा उत्पन्न गराएको खण्डमा त्यसका विरूद्धमा नेपाली कांग्रेस कड़ा संघर्ष गर्ने बताउनुभयो। उहाँले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक भएको बताउनु प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कांग्रेस रहेको र यति हुँदाहुँदै पनि सर्वोच्च अदालतले दिने निर्णयलाई कांग्रेसले स्वीकार गर्दै अगाडि बढ़ने बताउनुभयो। कञ्चनपुरमा कोविड 19 विरूद्ध पहिलो चरणको खोप सेवाको आज अन्तिम दिन बेलौरीमा समेत खोप सेवा सञ्चालन गरिएको छ। यही माघ 14 गतेदेखि शुरू गरिएको अभियान अन्तर्गत कञ्चनपुरमा 2820 जनालाई खोप लगाउने लक्ष्यका साथ यही माघ 14 गतेदेखि पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो। संक्रमण फैलिएको 11 महिनापछि सिराहामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। सिराहामा हिजोसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 100% पुगेसँगै जिल्ला संक्रमण मुक्त भएको सिराहाका प्रमुख जिल्लाधिकारी प्रदीप राज कणेलले जानकारी दिनुभयो। मकवानपुरमा कोरोना संक्रमितको संख्या 10 मात्र रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। मकवानपुरमा कोरोना पुष्टि भएका 3875 मध्ये 3833 जना कोरोनाको संक्रमणबाट मुक्त भइसकेका छन् भने हालसम्म कोरोना संक्रमणबाट 32 जनाको मृत्यु भइसकेको छ। यसैबीच यही माघ 14 गतेदेखि शुरू भएको कोरोना भाइरस विरूद्धको खोप अभियानको 8 दिनसम्ममा 1219 जनाले खोप लगाइसकेका बताइएको छ। बैतडीको दोगडा केदार गाउँपालिका 7 चढे पानीकी 17 वर्षीय किशोरी भागरथी भट्टको मृत्यु बारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको छ। हिजोदेखि तालिम प्राप्त कुकुर सहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। गत बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहिबार साँझ 5 बजेतिर हत्या गरी फालिएको अवस्थामा सब नजिकैको लभ लेक जंगलमा फेला परेको थियो। भारतसँग जोड़िएको बैतडीको झुलाघाट नाका 10 महिनापछि आजदेखि नियमित सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले हिजो एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो। बझाङका घरेलु हिंसाबाट पीड़ित महिलाहरू न्याय परामर्शका लागि सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षित आवास गृहमा आउन थालेका छन्। आवास गृहले उनीहरूको बसोबाससँगै सीपमूलक तालिम समेत दिने गरेको छ। बझाङबाट संवाददाता जगदीश रोकाएको रिपोर्ट।
अन्यायमा परेका बझाङका पीड़ित महिलाहरूको न्यायमा पहुँचका लागि सदरमुकाम चैनपुरमा स्थापना गरिएको महिला सुरक्षित आवास गृहबाट पीड़ित महिलाहरूलाई न्याय पाउन धेरै सजिलो भएको छ। आफूहरू अन्यायमा परेका बेला भन्सुन सहयोग गरिदिने कोही छैन भनेर आफ्नो पीड़ा बाहिर नल्याउने यहाँका महिलाहरू अहिले आफूहरूलाई अन्याय परेको कुरा महिला सेफ हाउसमा आएर पोख्ने गरेकी छन्। चैनपुरमा रहेको सेफ हाउसका महिला कर्मचारीसँग आफ्नो पीड़ा सुनाउँदै एक पीड़ित महिला महिला सेफासमा रहेका महिला कर्मचारीहरूले नै पहल गरिदिएर स्वरोजगार तालिम पाएपछि आय आर्जन गर्दै आएकी एक पीड़ित महिला
सेफास नभइदिएको भए हामी अलपत्र पनि यहाँ आयौँ बस्यौँ होइन कानूनी सहयोग गरिदिए र महिना तालिममा पठायो 8 महिना खाने बस्ने व्यवस्था फेरीमा पायौँ सिलाई र बुनाई दुईटै सिकेर आएको छ अहिले हामी
महिला सुरक्षित आवास गृह सेफासले गर्दै आएको काम बारे बताउँदै त्यहाँकी कर्मचारी गीता
महिला सुरक्षित आवास गृह एउटा सुरक्षित आवास सँगसँगै उनीहरूको कानूनी सेवामा न्याय दिलाउनका लागि पहल गरिरहने संस्था आफैमा हो मनोवर्ष विमर्श सेवा भनेर चाहिँ हाम्रो काउन्सिलर साथीहरू हुनुहुन्छ।
महिलामाथि हुने यस्ता हिंसा र विभेदलाई हटाउन महिला पुरुष समविकासका तालिम साथै ग्रामीण भेगका महिलाहरूलाई कानूनी सचेतना दिनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
मकवानपुरमा आज ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर गढ़ी गाउँपालिका 3 बस्ने 70 वर्षीय जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर गढ़ीबाट मकरान्चुलीतर्फ जाँदै गरेको N7T383 नम्बरको ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका परियारको हेटौडा उपमहानगरपालिका 1 स्थित सन्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बागलुङको ढोरपाटन लगायतका उच्च पहाड़ी क्षेत्रमा हल्का हिमपात र वर्षा भएको छ। हिमपात भएपछि स्थानीयले जनजीवन कष्टकर भएको बताएका छन् भने संचार सम्पर्क समेत विच्छेद भएको छ। ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढ़ेसँगै बोबाङकाबाट पठन पाठन सञ्चालन गरेको छ। यसै गरी कर्णालीका हिमाली जिल्लामा लामो समयपछि हिमपात हुँदा त्यहाँका किसान उत्साहित भएका छन्। खडेरीले स्याउ अन्नबाली उत्पादनमा गिरावट आउने चिन्तामा परेका कर्णालीका किसान ढिले भए पनि हिउँ पर्दा उत्साहित भएका हुन्। कर्णालीको जुम्ला, मुगु, डोल्पा र हुम्लामा बिहिबार रातिदेखि हिमपात शुरू भएको थियो। यो हिमपात कर्णालीमा तेस्रो पटक हो। हिमपातसँगै कर्णालीमा अत्यधिक चिसो बढ़ेको छ। चिसोबाट बच्न, झोलिलो खानेकुरा खान, काम नपरी घर बाहिर नजान तथा बाल बालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न प्रमुख जिल्लाधिकारी भूपेन्द्र थापाले आग्रह गर्नुभएको छ। बाँकेको महादेवपुरका स्थानीयहरू यति बेला पुर्ख्यौली मयूर नाच संरक्षणमा जुटेका छन्। उनीहरूले यसबाट संस्कृतिको संरक्षणका साथै राम्रो आय आर्जन समेत गर्न थालेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
गर्रा, मयूर प्वाख, मादल, डोरी, नेवा, झ्याली, चाप लगाएर युवा युवतीहरू छमछमी नाचिरहेका छन्। तिनी मध्येका एक भर्कबहादुर विष्ट।
पुर्खाहरूले सांस्कृतिक संरक्षणको लागि यो मयूर नाच सञ्चालन गर्दै आएको हो। मयूरको पोकबाट बनेको गर्रा लगाएर चाहिँ नाच्ने पैँचन, डौरी, मादल, यसको सिंगारको लागि यो गर्रा हातमा फरिक लिएर दौडेर नाच्ने नाच हो।
मयूर नाच साबिकको मध्यपश्चिममा निकै लोकप्रिय मानिन्छ। विशेषत जाजरकोट, रूकुम, रोल्पा, दैलेख लगायतका जिल्लामा ठाउँ अनुसार फरक फरक तरिकाले नाच्ने गरिन्छ। 16 32 जनाको समूह बनाएर नाचिने मयूर नाचको संरक्षणमा जुट्नुभएका सांस्कृतिक संरक्षण समूहका सह संयोजक पहल बहादुर घरती।
पछाडिको पिढीहरूलाई सिकाउन खोज्छौ, अब धोती लगाउन जान्दैन, पहिरन अप्ठ्यारो मान्छन्, जाँगर तिनीहरू त्यति मान्दैन।
भगवती, त्रिशक्ति, जनशक्ति र तारादेवी सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले झण्डै 1,00,000 रूपियाँ बराबरको सामग्री समेत खरिद गरेका छन्। मयूर नाच देखाउँदा आमदानी पनि राम्रै भएको झुक बहादुर विष्ट बताउनुहुन्छ।
थोरै लगानी लगाएर र अब हाम्रो आर्थिक संकलन चाहिँ राम्रै भइरहेछ। अहिले यो पछाडिको पिढीहरूले पनि हामी नाच्दाखेरि हामी पनि नाच्नुपर्छ, हामीलाई सिकाउनु भन्ने तयार छ।
पहाड़ी जिल्लामा प्रख्यात रहेको यो नाच अहिले विभिन्न चाडपर्व, विवाह, सांस्कृतिक कार्यक्रम, महोत्सवमा पनि प्रस्तुत गर्ने गरिएको छ। नाचमा सहभागी देवबहादुर ओली।
मेला, विवाह कार्यक्रममा, पूजामा, यस्तै कुनै उद्घाटन कार्यक्रममा हाम्रो माग चाहिँ भइरहेछ।
हराउँदै गएका यस्ता लोकप्रिय नाचको संरक्षण गर्न स्थानीयले थालेको अभियान सराहनीय छ। यसले संस्कृति संरक्षणसँगै एक आपसमा सामाजिक सद्भाव अभिवृद्धि गर्न टेवा पुर्याउनेमा दुई मत छैन। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानु पर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम।
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखेको मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पीर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको नानगाहार प्रान्तमा सैन्य हवाई आक्रमणमा परि कम्तीमा 18 तालिबान लड़ाकू मारिएका स्थानीय सरकारले पुष्टि गरेको छ। नानगाहार प्रान्तको पश्चिम भागमा रहेको शिरजाद जिल्लाको पहाड़ी इलाका स्थित लड़ाकू समूहको आखाड़ा लक्षित सुरक्षा बलको आक्रमणमा मारिएका 18 जना मध्ये लड़ाकू समूहका 10 जना रेड युनिटका सदस्य रहेका र त्यसमध्ये विभागीय तालिबान लड़ाकू समूहका सेनापति खालिद पनि रहेका सरकारी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारी विरूद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको अवस्थामा रेड युनिटकै अन्य 10 जना लड़ाकू पनि घाइते भएका सरकारी निकायको विज्ञप्तिमा उल्लेख छ। म्यानमारको नेशनल लीग फर डेमोक्रेसी एनएएलडीकी अध्यक्ष आङ सान सुचीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ। गत सोमबार म्यानमारमा सेनाले कु गरी राज्य सत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि 90 नोबेल पुरस्कारबाट सम्मानित नेत्री सुचीको अवस्थाबारे जानकारी गराइएको हो। र संयुक्त राष्ट्रसंघीय मानवाधिकार संस्थाले भारतमा भइरहेको किसान आन्दोलन बारे पहिलो पटक बोल्दै भारतीय प्रशासन र आन्दोलनकारी दुवैलाई संयमता अप्नाउन अपील गरेको छ। युएन ह्युमन राइट्सले सबै नागरिकको मानवाधिकारको सम्मान गर्दै न्यायसंगत समाधानका लागि प्रशासन र आन्दोलनकारी दुवैतर्फ सुरक्षाको ग्यारेन्टी गर्न यस्तो अपील गरेको हो। दिल्लीमा विगत दुई महिनादेखि किसान आन्दोलन जारी छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीनले नेपाललाई कोविड 19 विरूद्धको 5,00,000 खोप अनुदान स्वरूप उपलब्ध गराउने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। पत्रकारिता क्षेत्रमा जन्मिएका समस्या समाधान गर्न मन्त्रालय सधैँ तत्पर रहेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको भनाई। भारतसँग जोड़िएको बैतरीको झूला घटनाका 10 महिनापछि आजदेखि सञ्चालनमा। र अफगानिस्तानको नानगाहार प्रान्तमा सैन्य हवाई आक्रमणमा परि कम्तीमा 18 तालिबान लडाकुको मृत्यु। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।